यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता। द्विपक्षीय हितका सम्झौता र कुराकानी भएकाले भ्रमण सफल भएको प्रधानमन्त्री ओलीको भनाई। उपनिर्वाचनको नतिजाले उत्साही बनाएको माओवादीको निष्कर्ष। अब 2084 आम निर्वाचनको तयारीमा जुट्ने। आज विवाह पञ्चमी। पौराणिक मिथिलाको राजधानी जनकपुरधाममा विशेष रौनक। व्हाइट बडी जहाज खरिदमा तत्कालीन पर्यटन मन्त्री जीवन बहादुर शाहीको भूमिका नरहेको विशेष अदालतको ठहर। उक्त प्रकरणमा भ्रष्टाचार भएको र दुई सचिव तथा तत्कालीन महाप्रबन्धक संलग्न रहेको अदालतको फैसला। र राष्ट्रपतिले हिंसात्मक रूपमा सत्ता हत्याउन खोजेको सम्बन्धमा दक्षिण कोरियाको प्रहरीले छानबिन गर्ने।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्कनु भएको छ। स्वदेश फर्कनु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनसँग कुनै प्रकारको ऋण सम्झौता नभएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले अहिले भएका सम्झौतामा नेपालले प्राप्त गर्ने भनिएका सबै सहयोगहरू अनुदानका रूपमा प्राप्त हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय हितका विषयमा कुराकानी भएकाले भ्रमण सफल भएको बताउनुभयो।
बहुत राम्रो, एकदमै राम्रो कुराकानी भयो। नेपाल चीन मित्रताका कुरा भयो, मित्रतालाई प्रगाढ बनाउने कुरा भयो र हाम्रो मित्रताहरू कसैका विरुद्धमा होइन, हाम्रो मित्रता हाम्रै पक्षमा मात्रै हो भन्ने कुरा पनि भयो र यस मित्रतालाई अगाडि बढाउने र त्यसले सकेसम्म ज्यादा लाभ नेपाललाई पुर्याउने भन्ने कुरा पनि भयो।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनमा रहँदा बीआरआई अन्तर्गतका विभिन्न परियोजनाहरूका बारेमा कुराकानी भएको र हरेक परियोजना अन्तर्गत पनि छुट्टा छुट्टै छलफल र सम्झौता हुने सहमति गरिएको जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा संचारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले अनुकूल समयमा आफ्नो भारत भ्रमण हुने र त्यसका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो। सरकारका सम्बन्धमा पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहने र दुई दलबीच भएको सहमति अनुसार आफूपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुने र उहाँकै नेतृत्वमा आगामी निर्वाचन सम्पन्न हुने बताउनुभयो।
मेरो पालो त्यसपछि शेरबहादुर देउबाजीलाई मैले हस्तान्तरण गर्छु। उहाँले 1.5 वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ। हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ। चुनाव पछि अब हामी हरेकले बहुमत ल्याउने कोसिस गरौंला। बहुमत आयो भने आउँछ भन्ने हामीलाई विश्वास छ, हरेकलाई विश्वास छ। विश्वास अनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला, आएन भने अरू तरिकाहरू होला।
प्रधानमन्त्री ओली मंगिर 17 गते चीनको चार दिने भ्रमणका लागि त्यसतर्फ जानुभएको थियो। भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकारी फ्रेमवर्कमा हस्ताक्षर हुनुका साथै नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, विकास योजना सन् 2025 सन् 2029 सम्बन्धी समझदारी पत्र, नेपाल टेलिभिजन र चिनिया संचार समूहबीच संचार प्रविधि सम्बन्धी समझदारी पत्र लगायतका विभिन्न 9 वटा सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ। भ्रमणका क्रममा चीन सरकारका तर्फबाट 2072 सालदेखि हालसम्म घोषणा गरिएका अनुदान रकम र नगद सहयोग करिब 2 अर्ब 70 करोड़ नेपाली रूपियाँका अतिरिक्त राष्ट्रपति सी चिनफिङद्वारा 9 अर्ब 34 करोड़ नेपाली रूपियाँ नेपालका लागि नगद सहयोग पनि घोषणा भएको छ। प्रधानमन्त्री ओली स्वदेश फर्कनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उप प्रधान एवं शहरी विकास मन्त्री प्रकाश मानसिंह, गृहमन्त्री रमेश लेखक तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूले स्वागत गर्नुभएको थियो। त्यस अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकड़ीले सम्मानकारक सलामी अर्पण गरेको थियो। नेकपा माओवादी केन्द्रले उपनिर्वाचनबाट पार्टीमा उत्साह र महत्वपूर्ण आधारहरू थपिएको निष्कर्ष निकालेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास कुमलटारमा हिजो बसेको पदाधिकारीको बैठकले मंगिर 16 गते भएको स्थानीय तहको उपनिर्वाचनमा 44 मध्ये 11 स्थान जितेर दोस्रो हुँदा उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको हो। स्थानीय तहको उपनिर्वाचनबाट शिक्षा लिँदै 2084 सालमा हुने निर्वाचनको तयारीमा लाग्ने निष्कर्ष निकालिएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकपछि जानकारी दिनुभयो। प्रवक्ता सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनका लागि उपनिर्वाचनले थप आधारहरू दिएको पनि बताउनुभयो। बैठकमा पार्टीको पालिका सम्मेलन र खबरदारी सभाका कार्यक्रमहरूलाई प्रभावकारी बनाउने र समसामयिक राजनैतिक विषयमा छलफल गरिएको प्रवक्ता सापकोटाले बताउनुभयो। प्रत्येक वर्ष मंगिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर भगवान श्री रामचन्द्र र सीताको पूजा आराधना सहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ। त्रेतायुगमा आज अर्थात मंगिर शुक्ल पञ्चमीका दिन माता सीता र भगवान रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी मनाउने प्रचलन रहेको छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक आयोजना गरिँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्। आज बिहानैदेखि जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको गंगासागर, धनुष सागर, अंगराजसर, त्यसै गरी रत्नसागर, अग्निकुण्ड, विहार कुण्ड, दुग्धमती सहितका धार्मिक तलाउहरूमा स्नान गर्ने र राम जानकी सहितका मन्दिरमा पूजा अर्चना गर्न भक्तजनहरूको घुइँचो लागेको छ। विवाह पञ्चमी महोत्सवको मूल दिनका रूपमा आज दिउँसो जानकी मन्दिरबाट माता सीता र राम मन्दिरबाट भगवान रामको डोला सहितको जन्ती 12 बिघा रंगभूमि मैदानमा पुगेर स्वयंवर गर्ने कार्यक्रम रहेको छ। प्रत्येक 5 वर्षको अन्तरालमा भारतको अयोध्याबाट विशेष जन्ती आउने परम्परा अनुसार यसपटक पनि जन्ती आएकाले भव्य रूपमा जनकपुरधाममा श्री सीताराम विवाह पञ्चमीको आयोजना गरिएको छ। विवाह पञ्चमी मेलालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था बलियो पारिएको प्रहरीले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विवाह पञ्चमीले सम्पूर्ण नेपालीमा राष्ट्रिय भावना जागृत गरी सद्भाव र सहिष्णुता एवं बन्धुत्वको भावनालाई प्रगाढ़ बनाउन सहयोग पुर्याउने विश्वास लिएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विवाह पञ्चमीका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक सांस्कृतिक स्थल जनकपुरधाममा साताव्यापी रूपमा विवाह पञ्चमी महोत्सव मनाउने उल्लेख गर्नुभएको छ। उहाँले धार्मिक पर्यटनका दृष्टिकोणले पनि विवाह पञ्चमीको महत्व रहेको बताउनु भएको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवले विवाह पञ्चमीको परापूर्व कालदेखि नै धार्मिक सांस्कृतिक एवं सामाजिक महत्व रहँदै आएको उल्लेख गर्नुभएको छ। विवाह पञ्चमीका अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा विवाह पञ्चमीले प्रेम, आदर, सदाचार, सत्कार, विश्वास र सद्भावको भावना उजागर र अनुसरण गर्न सबैमा सहयोग पुर्याउने बताउनु भएको छ। विशेष अदालतले नेपाल वायुसेवा निगमको जहाज खरिद अनियमितता प्रकरणमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीलाई सफाई दिएको छ। प्रकरणमा निगमका तत्कालीन महाप्रबन्धक सुगत रत्न कंसाकारसहित 4 जना दोषी रहेको अदालतले ठहर गरेको छ। विशेष अदालतले मन्त्रीका हैसियतमा शाहीले डलर सटहीका लागि सिफारिशको टिप्पणी सदर मात्र गरेको र उक्त कार्यले तत्कालीन पर्यटन मन्त्री शाहीको बदनियतपूर्ण संलग्नता पुष्टि नहुने ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुंवर र सदस्यद्वय तेज नारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले गैराती फैसला सुनाएको हो। फैसला अनुसार नेपाल सरकारका 2 पूर्व सचिव दोषी ठहर भएका छन्। अदालतले तत्कालीन महाप्रबन्धक कंसाकारलाई 2 वर्ष 9 महिना कैद सजाय सुनाएको छ। कंसाकारलाई दामाशाहीले हुने 12,25,90,456 रूपियाँ जरिवाना हुने पनि अदालतले फैसलामा उल्लेख गरेको छ। त्यस्तै निगम संचालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारीलाई 1 वर्ष 9 महिना तथा पूर्व सचिव एवं निगम संचालक समितिका सदस्य शिशिर कुमार ढुंगानालाई 1 वर्ष 6 महिना कैद सजाय सुनाइएको छ। नेपाल सरकारका सहसचिव एवं पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धि सागर लामिछानेलाई 1 वर्ष 6 महिना कैद सजायको फैसला भएको छ। विदेशी कम्पनीका 3 जना प्रतिनिधिलाई अदालतले दोषी ठहर गरेको छ। दुईवटा व्हाइट बडी खरिदमा 1 अर्बभन्दा बढ़ी अनियमितता भएको दावीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2060 चैत्रमा अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थप छुट्टा छुट्टै मुद्दामा 12 जनालाई प्रतिवादी बनाएर हिजै विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ। आयोगले पशुपंक्षी बजार निर्देशनालय हरियर भवनका कार्यक्रम निर्देशक डाक्टर बलराम थापा छेत्री सहित 7 जनालाई प्रतिवादी बनाएर पहिलो मुद्दा दायर गरेको हो। मुद्दाका प्रतिवादीलाई अछामको साफे बगरमा हिल साइड पोलिटेक्निक इन्स्टिच्यूट निर्माणका क्रममा प्रक्रिया नपुर्याई रकम दिएको आरोप लगाइएको छ। उहाँहरू सबैलाई 44,42,000 रूपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कार्यवाही गरिएको अख्तियारले जनाएको छ। त्यस्तै सिराहाको धनगढ़ी माई नगरपालिकाले विक्रेतासँग औषधि खरिद नगरी बिल बनाएर दाखिला नगरी रकम निकासा गरेको आरोपमा आयोगले उक्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाली सहित 5 जना विरूद्ध पनि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। सबै प्रतिवादीलाई जनहित 4,60,410 रूपियाँ बिगो र भ्रष्टाचार निवारण ऐन अनुसार कार्यवाही मागिएको छ। प्रोस्टेट सम्बन्धी शल्यक्रिया गर्नुभएका राष्ट्रपति रामचन्द्र पौडेल अझै केही दिन अस्पतालमै रहनुहुने भएको छ। बुधबार काठमाडौँको महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उहाँको प्रोस्टेट सम्बन्धी शल्यक्रिया गरिएको थियो। चिकित्सकको सल्लाह अनुसार राष्ट्रपति पौडेल अझै केही दिन अस्पतालमै रहेर स्वास्थ्य लाभ गर्नुहुने उहाँको सचिवालयले जनाएको छ। शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरूङले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको जानकारी दिनुभएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपालमा वर्षेनी प्राकृतिक प्रकोपहरू बढ़न थालेकाले प्रभावित मुलुकहरू जलवायु न्यायका लागि एकजुट हुनु आवश्यक रहेको बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले जलवायु प्रभावकै कारण समाजमा गरीबी बढ़ेको र कृषि उत्पादनमा समेत गम्भीर असर देखा परेको बताउनुभयो।
डढेलो तथा खडेरी जस्ता जलवायुजन्य प्रकोपहरूका कारण ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ। जलवायु परिवर्तनका कारण जीवनको आहाराको रूपमा रहेको कृषि क्षेत्रले गम्भीर रूपमा नकारात्मक प्रभावको सामना गर्नु परिरहेको छ। जलवायु परिवर्तनकै कारण गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ। जलवायु परिवर्तनका कारण गम्भीर क्षति भोगिरहेका नेपाल लगायत पर्वतीय मुलुकहरूका साथै टापु राष्ट्रहरू जलवायु न्यायका लागि एकजुट हुनुपर्ने परिस्थिति उत्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले जलवायु परिवर्तनले कृषिमा उत्पादन घट्न थालेपछि किसानहरू कृषि व्यवसाय छाडेर वैदेशिक रोजगारीतर्फ लाग्ने गरेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केशर जंगबरालले विश्वमै वृद्धि भएको तापमानले नेपाल लगायतका देशमा बढ़ी असर गर्ने गरेकाले त्यसलाई सम्बोधन गर्ने कार्यक्रमहरू आवश्यक भएको बताउनुभयो। त्यस अवसरमा नेपाल चीन भारत बंगलादेश लगायतका विश्वविद्यालयहरूको सहकार्यमा मौसम परिवर्तनका असरले पुर्याएको क्षतिका विषयमा गरिएको अनुसन्धान रिपोर्ट पनि सार्वजनिक गरिएको थियो। गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने स्पष्ट पार्नु भएको छ। 33 अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरूद्धको 16 दिने अभियानका सन्दर्भमा हिजो गृह मन्त्रालयमा विभिन्न 26 नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै गृहमन्त्री लेखकले सरकार महिला विरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो। वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री लेखकले आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकार का संयन्त्रहरू क्रियाशील रहेको जानकारी दिनुभयो। उहाँले डिजिटल मीडियामा आइरहेका घृणात्मक अभिव्यक्ति हिंसा र दुर्व्यवहार नियन्त्रणका लागि सरकारले पहल गरिरहेको पनि बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले ग्रामीण दूरसंचार विकास कोष कार्यान्वयन गर्न नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिनुभएको छ। जमलस्थित प्राधिकरणको कार्यालयको हिजो अनुगमनपछि मन्त्री गुरूङले बोर्ड निर्देशक एवं कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै एकीकृत कार्यालय व्यवस्थापन प्रणाली डिजिटल नेपाल बनाउने अभियान साकार पार्न मन्त्रालय अन्तर्गतका संस्थानहरूको सहकार्य आवश्यक रहेको बताउनुभयो। नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले यस वर्ष जसरी भए पनि देशैभरि 4G सेवा विस्तार गरी काठमाडौँ महानगरपालिकामा 5G सेवा शुरू गर्न लागि जानकारी दिनुभयो। उहाँले सुशासन कायम गर्न डिजिटल नेपालको परिकल्पना महत्वपूर्ण रहेको बताउनुभयो। त्यसक्रममा मन्त्रालयकी सचिव राधिका अर्यालले दूरसंचार ऐन 2053 संशोधनको प्रक्रियामा रहेको बताउनुभयो। प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले प्राधिकरणका समस्या कार्य चुनौती र भावी योजनाबारे मन्त्री एवं सचिवलाई जानकारी गराउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले कोखदेखि सोकसम्म राज्यले नागरिकको सुनिश्चितता गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल ट्रेड युनियन कांग्रेसले ललितपुरमा हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले श्रमसँग सम्बन्धित सबै समस्या सरकारवालासँगको समन्वय र सहकार्यमा मन्त्रालयले समाधान गर्ने बताउनुभयो। उहाँले सरकार रोजगारदाता र श्रमिकको सहभागिता हुँदा सामाजिक सुरक्षा कोषलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। खानेपानी मन्त्रालयको आयोजना तथा खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनमा विराटनगरमा हिजो आयोजित कार्यक्रममा उहाँले प्रत्येक नेपाली नागरिकलाई पानी पुर्याउने र सुशासन दिने मन्त्रालयको काम भएको बताउनुभयो। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङले सार्वजनिक निकाय तथा संघ संस्थाहरूले सूचना लुकाउने प्रवृत्तिमा कमी आउने अपेक्षा पुर्याउन नसकेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका समस्या र चुनौतीका सम्बन्धमा भएको छलफलमा प्रमुख आयुक्त गुरूङले सूचनाको संरक्षण र सूचनाको हकलाई मूल प्रवाहीकरण गर्न चुनौती रहेको बताउनुभयो। कार्यक्रममा प्रमुख आयुक्त गुरूङले पिछड़िएका वर्ग समुदायका नागरिकसम्म सूचनाको हक सम्बन्धी पर्याप्त जानकारी नै पुग्न नसकेको उल्लेख गर्नुहुँदै सूचनामा सबैको पहुँच वृद्धिका लागि सरकारवाला सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो। 21 राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस देशभर हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले स्वास्थ्य स्वयंसेविकाहरूको उचित व्यवस्थापन र क्षमता वृद्धिको काममा जोड़ दिनुपर्ने बताउनुभयो। उहाँहरूले स्वास्थ्य स्वयंसेविकाले समाजमा पुर्याएको योगदानको सरकारले कदर गर्नुपर्ने बताउनुभयो। वक्ताहरूले स्वास्थ्य स्वयंसेविकाहरूले परिवार र समुदायलाई स्वस्थ बनाउने काम गरिरहेको धारणा राख्नुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर विकास देवकोटा लगायतले स्वास्थ्य कार्यक्रमहरूलाई समुदायसम्म पुर्याउन स्वास्थ्य संस्था र समुदायहरूबीच स्वास्थ्य स्वयंसेविकाहरूले सम्वाहका रूपमा काम गरिरहेको भन्दै सरकारले सक्दो योगदानको कदर गरिरहेको धारणा राख्नुभयो। हाल देशभर 51,423 महिला स्वास्थ्य स्वयंसेविकाहरू कार्यरत रहेको त्यस अवसरमा जानकारी दिइएको थियो। हेटौँडा स्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट 7 करोड़ रूपियाँ बराबरको सामान हराएपछि गठन भएको छानबिन समितिले संलग्न व्यक्तिहरूलाई कार्यवाहीको सिफारिश गरेको छ। विद्युत प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडा स्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिल भएका विद्युतीय सामान कर्मचारीको लापरवाहीका कारण हराएपछि प्राधिकरणले केन्द्रीय स्तरमा गठन गरेको छानबिन समितिले 7 करोड़ रूपियाँ बराबरका सामान हराएको प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाका प्रमुख जितेन्द्र कुमार झाले जानकारी दिनुभयो। हेटौँडा स्थित जिन्सी शाखाका तत्कालीन प्रमुख बुद्ध बहादुर कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बर बुझारत गर्ने क्रममा अभिलेख अनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको थियो। महाशाखाका प्रमुख झाले तत्कालीन शाखा प्रमुख लगायत कर्मचारी उप कार्यवाही अघि बढ़ाइएको जानकारी दिनुभएको छ। खडेरीका कारण बाली सुक्न थालेपछि बाजुराका किसानहरू चिन्तित बनेका छन्। बाजुरा संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
पानी नपरे 3-4 महिना भइसके, गहुँ पनि पुरा डढ्या, केही छैनन्। उम्रेका पनि राम्रा गरी रुडाले पुरा सुकायो। कृषिले कहाँ स्याउका बोटा ओखरका बोटा दिएर पुरा सुके, पानी परेन।
स्वामी कार्तिक खापर गाउँपालिका वडा नम्बर 3 की स्थानीय जन्म कटेल। उहाँ जस्तै बाजुराका कृषकहरू करिब 4 महिनादेखिको निरन्तर खडेरीका कारण लगाएको खेती बाली सुक्न थालेको र अधिकांश ठाउँमा हिउँदे बाली लगाउनै नसकिएपछि भोकमरी हुने आशंकाले चिन्तित हुन थालेका। जगन्नाथ गाउँपालिका वडा नम्बर 3 महतीकी नर्जना लुहार।
मेघ आएको छैन, भोगमुरी पड्ने सम्भावना छ, बाल बच्चा कसरी पाल्ने भन्ने हामीलाई चिन्ता लागेको छ। लागेको गाउँ बालीहरू सुकी गयो, बाँझै छन् खेत, फलफूल रोप्नु पर्ने, रोप्न पाएका छैनन्, तरकारी पनि भएको छैन।
खडेरीबाट समग्र बाजुरामा खाद्य संकट हुने अनुमान गरिएसँगै कृषकहरूले भने वर्षेनीको खडेरी समस्याबाट दीर्घकालीन छुटकाराका लागि खेतबारी सम्मै सिंचाई कुलो पुर्याइदिन तथा अन्य आय आर्जनका कार्यक्रम सञ्चालनका लागि सरकारसँग आग्रह गरेका छन्। बढीमालिका नगरपालिका वडा नम्बर 7 ढम्कनेका अर्का कृषक धनबहादुर रोकाया।
खेतबारी सुक्न लाग्यो, सरकारले खेतबारीसम्म सिंचाईको उपलब्ध गरिदिनु अनुरोध गर्छु। केटाकेटीलाई कसरी पाल्ने समस्या छ, आय आर्जनका कामहरू पनि गराउनु पर्यो।
बाजुराको कुल क्षेत्रफल 2,30,000 37 हेक्टर मध्ये खेती गरिएको कुल क्षेत्रफल 36,160 हेक्टर रहेको छ, जसमा सिंचित क्षेत्रफल 5,285 अर्थात 20% छ। खडेरीले बाजुरा जस्ता हिमाली र पहाडी जिल्लामा पर्ने असर बारे वरिष्ठ कृषि प्राविधिक मिन प्रसाद जैशीको भनाई यस्तो छ।
हालसम्म पनि यसपालि वर्षात नभएको कारणले र अझै यो खडेरी लम्बिन सक्ने अवस्थालाई अनुमान गर्दा यस वर्षको हिउँदे बालीको उत्पादनमा 50-60% सम्म ह्रास आउन सक्ने र यसले खाद्य सुरक्षामा यस जिल्लाको ठूलो असर र प्रभाव पार्ने देखिन्छ।
80% असिंचित क्षेत्रफल रहेको बाजुरामा हिउँदे बालीका रूपमा गहुँ 10,460 हेक्टर, जौ र उवा 1,640 हेक्टर तथा हिउँदे फलफूल 692 हेक्टरमा लगाइँदै आइएको भए पनि यो वर्ष खडेरीले जौ गहुँ सुक्न थालिसकेका छन् भने हिउँदे फलफूल रोप्ने कार्य प्रभावित भएको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
के अन्तर्राष्ट्रिय समाचार, दक्षिण कोरियाको प्रहरीले राष्ट्रपति युन सुक एवेलले हिंसात्मक रूपमा सत्ता हत्याउन खोजेको सम्बन्धमा छानबिन गर्ने जनाएको छ। सांसदहरूले राष्ट्रपति युनको केही घण्टा पनि नटिक्ने सैनिक शासनको प्रयासका सम्बन्धमा सेनाका अधिकारीहरूसँग सोधपूछ गर्दा कसैले पनि आफूहरूलाई पहिले थाहा नभएको बताएका थिए। राष्ट्रपति युनले सैनिक शासन मार्शल ल लागू गर्ने घोषणा फिर्ता गरेपछि अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिनुभएको छैन। राष्ट्रपति विरूद्ध संसदमा महाभियोगको प्रस्ताव अघि बढ़ाइएको छ, जसमा मतदान हुनेछ। इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा 48 प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायली सेनाले गाजाको सुरक्षित स्थान भनिएका क्षेत्रहरूमा आक्रमण गर्दा 200 भन्दा बढ़ी घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गाजामा विस्थापितका परिवारहरू टेन्ट र खानाको अभावमा जाड़ोका समयमा रात बिताउन बाध्य भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। हिजबुल्लाहसँगको युद्धविराम सम्झौता विपरीत इजरायली सेनाले दक्षिणी लेबनानमा पनि हमला जारी राखेका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले युक्रेनमा युद्ध बढ़ाउनका लागि मस्को जिम्मेवार रहेको बताउनु भएको छ। युरोपमा सुरक्षा र सहयोग संगठन ओएसीईको वार्षिक बैठकमा भाग लिन माल्टा पुग्नुभएका ब्लिंकेनले रूसका विदेश मन्त्री सर्गेई लाभरोभले गलत सूचना फैलाएको आरोप पनि लगाउनु भएको छ। ब्लिंकेनले उत्तर कोरियाले युक्रेन विरूद्ध लड्न सैनिक पठाएको तथ्य उल्लेख गर्दै उहाँले युक्रेनको ऊर्जा लगायतका त्यसको आणविक प्रसारण समूहमा जारी आक्रमणले धेरै देशलाई ठूलो खतरा गर्ने बताउनु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालमा लगानीको वातावरण बन्दै गएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाइने बताउनु भएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजनामा बिहिबारदेखि भैरहवामा शुरू भएको लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटनका अवसरमा उप प्रधानमन्त्री पौडेलले अहिले अर्थतन्त्र सुधारको अवस्थामा रहेको र सरकारले निजी क्षेत्रको मनोबल बढ़ाउने गरी काम गर्ने रणनीति लिएको पनि बताउनुभयो। उप प्रधानमन्त्री पौडेलले स्वदेशी लगानीसँगै वैदेशिक लगानी भित्र्याउन सके देशको अर्थतन्त्र अझै मजबूत हुने भएकाले सबैले हातेमालो गरी लगानी वृद्धिमा जोड़ दिनुपर्ने बताउनुभयो। सोही अवसरमा उप प्रधानमन्त्री पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई थप चलायमान बनाइनुको विकल्प नरहेकाले सरकारले त्यसमा विशेष चासो दिएको र केही समयपछि विमानस्थल प्रभावकारी ढंगले सञ्चालन हुने र त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। बुटवल नारायणगढ़ सड़क विस्तारमा ढिलासुस्ती देखिएको उल्लेख गर्नुहुँदै उप प्रधानमन्त्री पौडेलले देशको विभिन्न स्थानमा पुग्ने प्रमुख मार्गका रूपमा उक्त सड़क खण्ड रहेकाले त्यसको समाधानका लागि सम्बन्धित देशसँग समन्वय भइरहेको पनि बताउनुभयो। बिहिबारदेखि शुरू भएको लुम्बिनी राष्ट्रिय महोत्सव आगामी पुष 1 गतेसम्म सञ्चालन हुनेछ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको एक महिनामा करिब 5,000 अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन्। गएको कार्तिक 18 गतेदेखि मंगसिरको 18 गतेसम्म 4,771 यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ। यस अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रु बोकेको पाइएको छ। जजिरा एयरवेजले मात्रै 3,034 यात्रुलाई भैरहवाबाट सेवा दिएको विमानस्थल कार्यालयले जनाएको छ। पाल्पाको रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले सुन्तला महोत्सवको आयोजना गर्ने भएका छन्। सुन्तला खेती प्रवर्धन गर्न यही मंगसिर 22 र 23 गते पाल्पामा सुन्तला महोत्सव हुने भएको हो। महोत्सव आयोजक समितिका संयोजक दान बहादुर कुँवरले महोत्सव सुन्तलाको बजार प्रविधिबारे बुझ्ने र सिप सिक्ने अवसर हुने बताउनुभयो। पाल्पाको रैनादेवी छहरा र रेब्दीकोट गाउँपालिकाका 500 बढ़ी किसानले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन्। त्यहाँका कृषकले गत वर्ष 46 करोड़ रूपियाँ भन्दा बढ़ीको सुन्तला बिक्री गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ।
सुरेन्द्र बडी त्रिपाठी अब खेल समाचार।
नरेन साउदको शानदार बलिङसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लीग एनपीएलमा लगातार दोस्रो जित निकालेको छ। बिहिबार भएको खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाइन्सलाई 73 रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको 168 रनको लक्ष्य पछ्याएको काठमाडौँले 15.5 ओभरमा सबै विकेट गुमाउँदै 94 रन मात्रै बनाउन सक्यो। यसअघि सुदूरपश्चिमले विराटनगर किङ्सलाई 90 रनले पराजित गरेको थियो। अपराजित रहेको सुदूरपश्चिम 4 अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ। काठमाडौँका स्टेफन स्काजीले सर्वाधिक 37 रन बनाए। सुमित महर्जन 10 रनमा आउट हुँदा भीम सार्की र ग्रहाट स्मानले समान 10 रन बनाए। अरूले दोहोरो अङ्कमा रन बटुल्न सकेन। सुदूरपश्चिमलाई लगातार जित दिलाउन नरेनले सर्वाधिक 5 विकेट लिए। सुदूरपश्चिमका अविनाश बोहराले 2 विकेट लिँदा ब्रान्ड म्याकुल र सैफ जेबले समान 1 विकेट लिए। त्यसअघि किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 167 रन बनाएको थियो। सुदूरपश्चिमका म्याकमुलनले सर्वाधिक 53 रन बनाए। दिपेन सिंह अरीले 43 रनको योगदान दिए। विनोद भण्डारी 35 र जेब 11 रनमा आउट भए।
अब मौसम। आज कोशी गण्डकी बागमती र लुम्बिनी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही कोशी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.2 डिग्री सेल्सियस। सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18-20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:41 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता। द्विपक्षीय हितका सम्झौता र कुराकानी भएकाले भ्रमण सफल भएको प्रधानमन्त्री ओलीको भनाई। उपनिर्वाचनको नतिजाले उत्साही बनाएको माओवादीको निष्कर्ष। अब 2084 आम निर्वाचनको तयारीमा जुट्ने। आज विवाह पञ्चमी। पौराणिक मिथिलाको राजधानी जनकपुरधाममा विशेष रौनक। व्हाइट बडी जहाज खरिदमा तत्कालीन पर्यटन मन्त्री जीवन बहादुर शाहीको भूमिका नरहेको विशेष अदालतको ठहर। उक्त प्रकरणमा भ्रष्टाचार भएको र दुई सचिव एवं तत्कालीन महाप्रबन्धक संलग्न रहेको अदालतको फैसला। र राष्ट्रपतिले हिंसात्मक रूपमा सत्ता हत्याउन खोजेको सम्बन्धमा दक्षिण कोरियाको प्रहरीले छानबिन गर्ने। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।